والصلاة والسلام على رسوله الكريم وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الأرضين روحي وأرواح الأعلمين لتراب مقدمه الفداء ولعنة الله على أعدائهم أجمعين. أما بعد، قال الله تعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم. لقد خلقنا الإنسان في أحسن تقويم. صلوات پڑھیے گا. مومنین کرام، سامعین محترم، عزیزان گرام قدر، ہمارا دروس کا سلسلہ آیہ مبارکہ کے تحت جاری ہے. میں نے پہلے دن بھی آپ کی خدمت میں عرض کیا تھا کہ ہماری کوشش یہ ہوگی کہ یہ درس وقت پر شروع ہو اور 40 منٹ کے اندر اندر ختم ہو جائے، تو تھوڑی سی کوشش یہ ہے، اور میں چاہوں گا کہ آپ لوگ بھی تھوڑا سا اس چیز کو مراعات کریں. یہ ہماری اپنی تربیت کا ایک ذریعہ ہے، وقت پر چیزوں کو شروع کر کے وقت پہ ختم کرنا یہ خود ایک تربیت کا حصہ ہے. میں اپنے طور پر کوشش کرتا ہوں، آپ لوگوں سے بھی، اور یقیناً آپ کر بھی رہے ہیں، لہذا کوشش یہی ہے کہ بر وقت شروع ہو اور بر وقت ختم ہو جائے. ایک مرتبہ بلند آواز سے درود پڑھیے گا. گفتگو کا سلسلہ میں نے پچھلے ہفتے جہاں چھوڑا تھا وہ یہ بات چل رہی تھی کہ انسان بدن اور روح دو چیزوں سے مرکب ہے. صرف بدن انسان کا اس کی حقیقت نہیں ہے. ایک تعبیر جو دی جاتی ہے وہ یہ دی جاتی ہے کہ بدن مرکب ہے اور جو اصل سوار ہے وہ ہماری روح ہے. یعنی روح تمام کے تمام افعال اسی بدن کے ذریعے سے انجام دیتی ہے. اصل جو چیز ہے وہ کیا ہے؟ روح. روح کے لیے میں نے عرض کیا تھا، ذرا سا انسان اپنے وجدان پر، اپنے ضمیر کی طرف متوجہ ہوتا ہے تو اسے معلوم ہوتا ہے کہ میری حقیقت میرا بدن نہیں ہے، بلکہ میرے بدن سے ماورا، بدن سے ہٹ کر میری اصل حقیقت، جسے میں کہتا ہوں، میری اصل حقیقت وہ ہے. اب یہ جو میں ہیں، اس کی کچھ خاصیتیں جو ہیں، ان میں سے ایک خاصیت کیا ہے کہ جسے میں کہتا ہوں، یہ نہ چھوٹی ہوتی ہے نہ بڑی ہوتی ہے، نہ میرے بدن کے ساتھ پتلی اور موٹی ہوتی ہے. اگر میرے مثلاً فرض کیجئے کہ دونوں ہاتھ اور دونوں ٹانگیں کاٹ دی جائیں تو میرا بدن تو 50% رہ جائے گا، لیکن جو میں ہے وہ 50% نہیں ہوگی. یعنی بدن سے اس کا ارتباط تو ہے، لیکن سب کچھ میرا میرا بدن نہیں. اس روح کے لیے ضمناً ایک بات یہ بھی عرض کرتا چلوں کہ یہ صرف مذہب کا تصور نہیں ہے. یعنی ایک بعض اوقات ذہنوں میں یہ بات آتی ہے، روشن فکر افراد یہ سوچتے ہیں کہ شاید جو ہے مذہب نے روح کے نام سے ایک چیز کو جو ہے وہ شروع کر دیا ہے کہنا، ورنہ روح وہ کچھ نہیں ہوتی. ایسا ہرگز نہیں ہے. اتفاقاً سائنس اور سائنسدان بھی انسان کے اندر اس کی بدن سے ماورا، اس کی حقیقت کو تسلیم کرتے ہیں. لہذا انسان شناسی، جس کو اگر کسی علم کو کہا جائے، ویسے تو سارے علم، ہیومن سائنسز جتنی بھی ہیں، خود حتیٰ سائنس بھی، وہ انسان سے مربوط ہوتے ہیں. لیکن جو خاص طور پر انسان، بما ہوا انسان، اس سے سبجیکٹ ڈیل کرتا ہے وہ سائیکالوجی ہے. اور جتنے بھی سائنٹسٹ ہیں، اب وہ جتنے بھی مذہب کا انکار کرنے والے ہوں، خدا کا انکار کرنے والے ہوں، جو مرضی ہوں، ایک پوائنٹ پر آ کر یہ بات ماننے پر مجبور ہو جاتے ہیں کہ ہماری حقیقت ہمارے بدن سے ماورا ہے. لہذا سائیکالوجسٹ بھی کہتے ہیں، وہ کہتے ہیں کہ برین اور مائنڈ الگ الگ چیزیں ہیں. یعنی ذہن اور دماغ، یہ دو الگ الگ چیزیں. دماغ وہ چیز ہے جو ہماری کھوپڑی کے اندر ہے. अच्छा, मज़ेदार बात यह है कि तकरीबन तमाम इंसानों का दिमाग एक जैसा ही होता है, तमाम जैसे नाक है, कान है, सब एक जैसे ही हैं। लेकिन जो जहन है और जहनीयत है वो हर शख्स की मुख्तलिफ होती है। अब ये जो बात है, ये खुद ये बात इस बात का इस बात करती है कि इसका मतलब दुरुस्त, ये हम मानते हैं कि हमारे बदन के तमाम अफ़आल, उसका जो मरकज है वो ब्रेन है, लेकिन उस ब्रेन के पीछे भी कोई कुव्वत है कि जो उस ब्रेन को तमाम के तमाम अहकामात देती है। इसी तरह से एक अहम तरीन जो बात मैंने पिछली दफ़ा आपसे की भी कि अगर हम देखते हैं तो मशीनें इंसान से अच्छी डिटेक्टर्स हैं, मशीनें चीज़ों को अच्छी तरह से डिटेक्ट कर सकती हैं, दरियाफ्त कर सकती हैं, लेकिन मशीनों में जो चीज़ नहीं है, जो हमें मशीनों से अफजल बनाती है, वो क्या है? हमारे अंदर एहसासात हैं, हमारे अंदर चीज़ों के अच्छे और बुरे, हमारे अंदर ये तमाम की तमाम जो चीज़ें हैं ये हमें मशीनों से अफजल बनाती हैं। अब मैं आपसे सवाल करूँगा कि क्या ये मुझसे अच्छा तस्वीर ले सकता है, ये मुझसे अच्छी आवाज़ रिकॉर्ड कर सकता है, उसे याद रखता है अपने पास, लेकिन क्या ये फैसला कर सकता है कि कौन सी आवाज़ अच्छी है और कौन सी बुरी, कौन सी तस्वीर अच्छी है और कौन सी बुरी? क्या ये दर्द का एहसास कर सकता है? क्या ये खौफ का एहसास कर सकता है? नहीं कर सकता। अच्छा, अब जब मादा ये सब कुछ कर ही नहीं सकता तो कभी हमें ये भी सोचने की ज़रूरत है कि हमारे कानों में आवाज़ जाने के बाद वो कौन है जो अच्छे और बुरे का फैसला करता है? वो क्या चीज़ है जो खौफ पैदा करती है? वो क्या चीज़ है जो कि दर्द का एहसास करती है? तो ये सारी की सारी चीज़ें एंड कहाँ पर होती हैं? रूह पर। अब रूह को समझाने के लिए हत्ता साइकोलॉजिस्ट जितने भी हैं उन्होंने भी रूह के, अब अगर रूह का लफ्ज़ इस्तेमाल ना करें तो माइंड है, उसके कम अज़ कम तीन हिस्से बयान किए हैं। मशहूर ज़माना आप में से बास ने सुना भी होगा कि इंसान का एक शऊर होता है, एक लाशऊर होता है, एक तहत शऊर होता है, कॉन्शियस है, अनकॉन्शियस है, सब कॉन्शियस है, या फ्रॉइड ने एक इस्तेलाह इस्तेमाल की थी एड ईगो और सुपर ईगो। ये सारे के सारे जितने भी हैं, तमाम के तमाम जितने भी साइंटिस्ट हैं, जितने भी साइकोलॉजिस्ट हैं, वो ये कहते हैं कि कम अज़ कम हमें माइंड, अब आप उसको माइंड कहें या आप उसको रूह कहें, रूह के तीन हमें जो डायमेंशनस हैं वो नज़र आती हैं। मैंने पिछली दफ़ा भी आपसे कहा था कि चूँकि रूह मादा नहीं है लिहाजा उसकी डायरेक्शन, डायमेंशन, उसकी सिमत, उसके अब आद, इस पर बहस नहीं की जा सकती, हम अपने समझने के लिए बात कर रहे हैं। खूब, अब रूह जो तीन उसके हिस्से कह लें, मरहले कह लें, डायमेंशन कह लें, जो भी मर्जी नाम दें आप, उनमें से बुनियादी जो इब्तदाई है वो क्या है? नफ्स। नफ्स क्या चीज़ है? रूह का वो हिस्सा है जो हमारे बदन के साथ अटैच होता है और अपने जितने भी काम हैं उनके लिए हमारे बदन और मादे का मोहताज होता है नफ्स। लिहाजा अगर इंसान की कोई एक हिस नाकारा हो जाए तो नफ्स उस हिस के एतबार से ज़ीरो, आप उसे नहीं मिलते। किसी की जायके की हिस अगर काम नहीं करती तो आप उसे ज़िंदगी में कभी जायका समझा ही नहीं सकते। जिसकी ज़बान अगर ख़राब हो, कोई जिंदा इंसान उसे कभी भी जायका समझा ही नहीं समझ, क्योंकि जायके का ताल्लुक अकल से नहीं है, जायके का ताल्लुक हिस से है। जब तक हिस नहीं करेगा उसे क्या मालूम। लिहाजा नफ्स क्या होता है? जैसे ही नफ्स एक हिस इंसान की बंद हुई, पूरा बाब नफ्स का बंद हो जाता है। अब नफ्स करता क्या है? नफ्स करता यह है कि एक पहला मरहला, हमारे सर से लेकर पैर तक पूरे बदन की जो तदबीर है वो नफ्स करता है। कोई चीज़, अब जितने हमारे अफ़आल जो हम अमलन यानी इख्तियारन अंजाम देते हैं वो भी नफ्स कंट्रोल करता है, और जो हमारे इख्तियार में नहीं है, अब क्या चीज़ हमारे इख्तियार में नहीं है? अगर हम गौर करें तो पता लगेगा कि बहुत कुछ हमारे इख्तियार में नहीं है। हाँ, हमारा दिल का धड़कना, हमारा हाजमे का निज़ाम, हमारे सांस लेने का निज़ाम से लेकर दाखिली तमाम। अच्छा, क्या ज़ाहरी चीज़ें हमारे कंट्रोल में? मेरी आँख खुली हुई हो, लाइट हो, आँख से ही काम करती हो, तो क्या मैं चाहने के बावजूद ना देखना चाहूँ, हो सकता है? कान खुला हो, मैल ना हो कान में, कोई प्रॉब्लम ना हो, तो आवाज़ मैं अगर चाहूँ कि मुझे सुनाई ना दे, है मेरे अख्तियार में? अब अगर बेगम ने खाने में नमक ज़्यादा डाल दिया है तो मेरे इख्तियार में नहीं है, मैं चाह कर भी नमक को कम महसूस नहीं कर सकता। लिहाजा अगर हम गौर करें तो हमारे पास इख्तियार बहुत महदूद, बहुत थोड़ा सा इख्तियार है। लेकिन नफ्स क्या करता है, पूरे बदन को जितने भी कंट्रोल्स हैं वो सारे के सारे किसके पास हैं? नफ्स के पास। अब देखिए, यहीं से इस बात को हम थोड़ा सा अब समझ सकते हैं कि चूंकि हमारा बदन और उसका सारा कंट्रोल नफ्स के पास है, लिहाजा फितरी तौर पर इंसान अपने नफ्स की तरफ ज़्यादा मुतवज्जे होता है। उसी से हमें बात समझ में भी आती है क्यों हम बाज़ औक़ात नफ्स के आगे बेबस हो जाते हैं, क्यों हो जाते हैं? इसलिए कि हमारा अहम तरीन कंट्रोल किसके हाथ में? नफ्स के हाथ में। और नफ्स हमेशा, अब देखिए थोड़ी सी देर के लिए आप नफ्स को ज़रा आज़ाद कर दें, तो जैसे ही आप नफ्स को आज़ाद करेंगे, नफ्स तो ये चाहेगा कि मैं हमेशा बाकी रहूं, वो चाहेगा क्योंकि मैं हमेशा बाकी रहूं। अच्छा, मैं अगर हमेशा बाकी रहूं तो नफ्स को बाकी क्या रखना पड़ेगा? किस चीज़ की वजह से बाकी होता है नफ्स? बदन की वजह से। तो कुदरती तौर पर नफ्स अपने आप को बाकी रखने के लिए बदन को बाकी रखना चाहता है। अब आपको लिंक समझ में आ रहा है कि ख्वाहिशात नफ्सानी होती क्या है? बुनियादी तौर पर नफ्स अपने आप को बाकी रखने के लिए, चूंकि उसे बदन को बाकी रखना होता है, लिहाजा वो बदन को बाकी रखने के लिए जितनी भी चीज़ें इस्तेमाल करती हैं वो सारी की सारी कहलाती हैं ख्वाहिशात नफ्सानी। और उन्हीं को नफ्स की कुव्वा भी कहते हैं, या नफ्स की कुदरतें वो कहाँ पे ज़ाहिर होती हैं? यहीं पे ज़ाहिर होती हैं। लिहाजा मसलन इंसान पर जिस वक्त खौफ तारी होता है, अगर उसको ये खौफ हो कि मैं मर जाऊँगा, तो वो उसके अंदर से ऐसी कुदरतें ज़ाहिर होती हैं कि आप उसको अंदाज़ा नहीं लगा सकते। मसलन मैं आपको बताऊँ, अगर खुदा ना खास्ता किसी बंदे के पीछे खौफनाक कुत्ता लग जाए, अब अगर वो थोड़ा सा भी कसरत करने वाला आदमी हो, यानी एक्सरसाइज करने वाला आदमी, मेरे जैसे के पीछे तो आप जिसे कहते हैं भूत भी लगा देंगे तो मैं नहीं भाग सकता। मुराद मेरी यह है कि वो आदमी जो ज़रा एक्सरसाइज वाली कंडीशंस में होता है, उसको अगर आप खुदा ना खास्ता उसके पीछे कोई खौफनाक कुत्ता लग जाए तो वो बाज़ औक़ात वर्ल्ड रिकॉर्ड तोड़ देता है। अब ये जो इतना तेज़ी से ये भागा है कि इसने वर्ल्ड रिकॉर्ड तोड़ दिया है, ये कुदरत उसके अंदर आती कहाँ से है? एक बहस से पूरी इंशाल्लाह कभी इंसान शनासी को मौजू बनाकर गुफ्तगू करूँगा, फिर आपको तफसील से बताऊँगा कि खुद इंसान के बदन के अंदर क्या क्या कमालात हैं, कभी इंशाल्लाह गुफ्तगू रही तो बताऊँगा आपको। लेकिन बुनियादी तौर पर देखिए, इंसान को बचाने के लिए भी जो कोशिश होती है, ख़ुद बेख्तियार जो कोशिश होती है, कहाँ से आती है? नफ्स। इसलिए कि नफ्स अपने आप को बाकी रखना चाहता है। अब उसे पता है कि बदन जब तक बाकी है मैं बाकी हूँ, लिहाजा नफ्स बदन को बाकी रखने के लिए तमाम तर अपनी कुदरतें इस्तेमाल करता है, कहाँ? बदन बाकी रहे। लिहाजा अब नफ्स उसी एतबार से अपनी जो प्रायोरिटीज़ हैं, अपनी तरजीहात हैं, उनको मुशख्खस करता है। मैंने मिसाल दी थी आपको अगर याद होगा कि नफ्स को मैंने मिसाल किससे दी थी? सरकारी ड्राइवर से, ठीक। फ्यूल भरना पहली प्रायोरिटी, तरजीह उसकी क्या होती है कि पहले फ्यूल भरे गाड़ी में, जब फ्यूल की तरफ से वो बेफिक्र हो जाता है फिर बाकी चीज़ों की तरफ जाता है। लिहाजा अर्ज़ किया था आपको अगर याद होगा कि थोड़ी सी भूख, हमेशा इतना खाएं, कब खाएं? जब शदीद भूख लगी हो, और कितना खाएं? जब थोड़ी सी भूख बाकी रह जाए। अब नफ्स तमाम का तमाम डेटा कलेक्ट करता है हमारे हवस से, कहाँ जाता है? ये सारे का सारा डेटा जाता है अक्ल में। नफ्स का रूह यानी नफ्स से ऊपर का जो मरहला है वो क्या है? अक्ल। अक्ल क्या करती है? अक्ल का बुनियादी काम यह है कि जितना मालूमात हमारे नफ्स के ज़रिए से पहुंचती है अक्ल में, अब अक्ल उन मालूमात के ज़रिए से कवानीन को और अकीदों को डेवलप करती है। अब ये जो मरहला है, मसलन मैं फिर एक दफ़ा दोहराऊंगा, खुदा ना खास्ता जो शख्स पैदाइशी नाबीना हो, उसको आप रंग कभी भी नहीं समझा सकते, कभी भी रंग नहीं समझा सकते आप उसको। अब अक्ल के मरहले में उसकी अक्ल ने जितने भी कायदे और कवानीन और अकीदे क्रिएट करने हैं उसमें रंग कहीं पे भी नहीं होगा। क्यों? इसलिए उसको जिंदगी में कभी पता ही नहीं लगा कि रंग होता क्या है। लिहाजा अब आप देखिए, जो अफराद किसी हिस के एतबार से ज़ईफ़ होते हैं उनमें बहुत सारे ज़ाफ आगे चल के दिखाई दे रहे होते हैं। क्यों दिखाई दे रहे होते हैं? क्योंकि उनका एक पूरा इल्म का बाब बंद हो जाता है। अब मतलब फ़र्ज़ करें कोई शख्स बहरा है, तो हम उससे, मैं आपसे पूछूंगा, आप में से कोई होगा जो कि एक बहरे आदमी से अकीदे के हवाले से, कवानीन के हवाले से कोई एक्सपेक्टेशन रखता हो? नहीं। हिस का ज़ईफ़ होना अलग बहस है और ना होना अलग बहस है। अभी जो हम बात कर रहे हैं वो किसी हिस का ना होना। अब अक्ल क्या करती है? अक्ल उसके हिसाब से जो मालूमात उसमें पहुंचती हैं, कायदे और कवानीन और अकीदे जनरेट करती है। अब मैं आसान सी मिसाल दूं और फिर बात को आगे बढ़ाऊं कि हमारे अक्ल के अंदर अगर आप गए एक मुल्क में मसलन और आपको वहां पे सारे लोग अच्छे मिले, जिस बंदे से आप मिले वो आपको अच्छा मिला, उसने आपके साथ अच्छा रवैया अख्तियार किया, तो जब आप वापस अपने मुल्क आएंगे आपका अक्ल एक अकीदा बना चुकी होगी उस मुल्क के लोगों से मुतालिक कि ये लोग बहुत अच्छे हैं। उसके मुकाबले पर अगर आप किसी मुल्क गए और वहाँ के सारे लोग, आपको इत्तफाक की बात है, सारे ही लोग बुरे मिले, तो अब आपके जहन में एक अकीदा पैदा हो जाएगा किस एतबार से कि वो मुल्क और उसके लोग अच्छे नहीं हैं। अच्छा, फ़र्ज़ करें इत्तफाक की बात है कि आप दूसरी मरतबा गए तब भी यही तजर्बा हुआ। अब अगर तीसरी मरतबा कोई आपको पैसे देकर भी कहे कि वो जो मुल्क जिसके लोग बुरे थे वहाँ छुट्टियाँ गुजारने चले जाओ, तो आपको कोई मुफ्त में भी भेज रहा होगा तो आप नहीं जाएंगे। क्यों? आप कहेंगे यार वहाँ के लोग बुरे हैं। हालांकि ये 100% इत्तफाकी हो सकता है, लेकिन इंसान की अक्ल जिस वक्त अकीदे और कवानीन बना रही होती है उसकी सारी बिना उस मालूमात की बिना पर होती है जो कि नफ्स उसे मुहैया कर रहा होता है। ये पहला मरहला है। दूसरे मरहले में चूंकि नफ्स के बाद अकल में कुछ कुव्वतें हैं, अकल अपनी कुव्वतों में बाज जगहों पर हत्ता नफ्स के ऊपर हाकिम होती है। अब नफ्स के ऊपर हाकिम होने में मसलन एक मरहला यह है, अगर अकल सालिम होगी, सही होगी, तो ये फैसला देगी कि भाई ये इत्तफाकात हैं, पेश आ सकते हैं, ज़रूरी तो नहीं। कोई कौम भी मिन हैसुल कौम बुरी नहीं होती। ये हमारे इत्तफाकात थे, हम दो मरतबा गए, हमें दो मरतबा बुरे लोग मिले, इसका हर किस माना ये नहीं है कि पूरा मुल्क या पूरे लोग बुरे हों। अब यहाँ पर आप देखिए, अगर अकल सालिम होगी, सही होगी, तो नफ्स के ऊपर हुकूमत करती है, नफ्स को ऑर्डर देती है, नफ्स को समझाती है। वरना नफ्स एतबार से, अब नफ्स के एतबार से आप देखें, आपका नफ्स कभी भी नहीं जाना चाहेगा। क्यों नहीं जाना चाहेगा? इसलिए कि नफ्स बुरे लोगों को पसंद नहीं करता। अब यहाँ पर बहुत सारी अभास हैं जो मैं आपको मुतवज्जे कर सकता हूँ। आइमा अलैहिस्सलाम, इमाम फरमाते हैं, कूनू ज़ैनन लना वला तकूनू शैनन अलैना, हमारे लिए बायस ज़ीनत बनो, हमारे लिए बायस शर्मंदगी मत बनो। क्यों? इसलिए कि अगर आपका बिहेवियर किसी के साथ बुरा होगा तो वो आप तक नहीं रहेगा, आपके इमाम तक जाएगा। अगर आपका बर्ताव दूसरों के साथ अच्छा होगा वो आप तक नहीं रहेगा, आपके इमाम तक जाएगा। अक्ल ये सारे के सारे काम खुद ब खुद करती है। लिहाजा आइमा, अब देखिए हमसे जब आइमा तवक्का करते हैं किस बात की, मसलन कि हमारे मोमिनीन अमीरुल मोमिनीन अली अलैहिस्सलाम अपनी ज़िंदगी के आखिरी औकात, यानी यकीनन आपने अय्याम अमीरुल मोमिनीन में इमाम की शहादत के हवाले से ये बातें सुनी होंगी, असबक बिन नबाता आपका सहाबी जब आपसे मिलने के लिए आया है तो वो कहता है कि इमाम के चेहरे की जर्दी का आलम यह था कि आपके चेहरे पर पड़ा हुआ जर्द कपड़ा और इमाम के चेहरे की जर्दी के दरमियान में फ़र्क होना मुश्किल हो गया था। जहर ने इतना असर किया था, नकाहत ने इतना शिद्दत के साथ इमाम का चेहरा जर्द था, और उस आलम में के सर पर ज़रबत लगी हुई है, सर दोपारा है, जहर असर कर चुका है, इमाम जाते जाते आपको और मुझे पैगाम क्या देकर जा रहे हैं? वंजिम उमूरकुम, अपने उमूर में नज़्म पैदा करो। अब सवाल करता हूँ मैं आपसे कि जो इमाम जाते जाते अपने मोमिनीन को पैगाम देकर जा रहे हैं, میں اس پیغام کو مثلا ہوتا ہے نا, چلیں باقی پیغامات اپنی جگہ, معمولاً انسانوں میں یہ ایک رائج ہے کہ باپ جاتے جاتے جو وصیت کر جائے تو کہا جاتا ہے یار کم از کم اپنے باپ کی وصیت کے اوپر جو اس نے مرتے دم تم سے بات کی ہے اس کا خیال رکھو. تو وہ جو امت کا باپ ہے, وہ جو ہم سب کا امت کے اعتبار سے باپ ہے, وہ آپ نے آخری لمحات میں جو ہمیں کہہ کر کیا کتنا لحاظ رکھا ہم نے اس کا. لہذا عزیزان من, ہمارے ہر فعل کو آپ یہ بس سمجھیے کہ وہ ہم تک محدود رہے گا, وہ آگے جاتا ہے. اب عقل عقیدہ بناتی ہے, پیدائش عقیدہ کہاں ہوتی ہے؟ عقل میں. اب آپ, میں نے جیسا آپ سے کہا, اب آپ مثلا میری گفتگو سن رہے ہیں, گفتگو سننے کے بعد آپ کان, کان سے نفس, نفس سے عقل. اگر میری باتیں آپ کو دلیل کے ساتھ سمجھ میں آ رہی ہوں گی, اپیل کر رہی ہوں گی, آپ کے عقل میں خود بخود عقیدہ جنریٹ ہوگا. اگر تجربات سے یا عقل کی آپ نے استعمال کے ذریعے سے مزید اس کے اوپر یقین کی کیفیت پیدا کر لی تو یہ ایک ٹھوس عقیدے کے طور پر آپ کی عقل میں بن جاتا ہے. عقیدہ عقل میں بننے کے بعد اپنا ظہور کبھی بھی انسان کے بدن سے نہیں کرتا. اگر عقیدہ عقل میں رہ جائے کبھی بھی انسان کے وجود سے ظہور نہیں کرتا. دیکھیے عقیدے کا ظہور کہاں پر ہوتا ہے؟ عمل میں ہونا تھا. مثلا مجھے کسی چیز پر اگر عقیدہ ہے میرا تو میرے عمل سے ظاہر ہونا چاہیے. لہذا اب ہمیں یہ چیزیں, میں نے پہلے دن بھی آپ سے کہا تھا, اب ہمیں یہ سوچنا چاہیے اگر میں واقعاً توحید کا عقیدہ رکھتا ہوں تو کیا میرے وجود اور میرے عمل سے توحید ظاہر ہو رہی ہے؟ اگر مجھے ولایت کا عقیدہ ہے اور یقین بھی ہے تو کیا میرے عمل سے واقعاً ولایت کے آثار ظاہر ہو رہے ہیں؟ اگر مجھے قیامت کے عقیدے پر واقعاً یقین ہے تو کیا میرے وجود سے قیامت کے آثار ظاہر ہو رہے ہیں؟ اگر نہیں ہو رہے تو پھر پرابلم کا ہے. اب وہ پرابلم سولو کرنے کی جگہ یہاں پر ہے. ہوتا کیا ہے کہ عقل میں ہم نے تسلیم کیا ہوا ہوتا ہے. مجھے آپ میں سے بلکہ کسی کو بھی نیند سے اٹھا کر پوچھا جائے بھائی اللہ کتنے, آپ کہیں گے ایک. آئمہ کے نام پوچھیں گے آپ فرفر سنا دیں گے. کیا یہ عقیدہ ہے؟ اس کا نام عقیدہ ہے کہ اگر آپ کو سوتے ہوئے نیند میں بھی اٹھا دیا جائے اور آپ اس کے فوراً بعد اٹھتے ہی نام لیں, کیا یہ اس کا نام عقیدہ ہے؟ اس لیے کہ ہم سمجھتے ہیں کہ یہ عقیدہ ہے. کبھی کبھار ہم خواب دیکھتے ہیں, خواب میں ہم کوئی دعا پڑھ رہے ہوتے ہیں, جب اٹھتے ہیں تب بھی وہی دعا پڑھ رہے ہوتے ہیں, تو ہم اپنے لیے خود ایک اطمینان پیدا کر لیتے ہیں. ہم کہتے ہیں ابھی میں بڑا پکا مومن ہوں بھائی, میں تو خواب میں بھی ناد علی پڑھ رہا تھا اور اٹھ کے بھی ناد علی پڑھ رہا ہوں. کیا واقعی ایسا ہے؟ یا پکا مومن وہ ہونا چاہیے کہ اگر ناد علی پر یقین رکھتا ہے تو اس کے عمل سے بھی ناد علی ظہور کرے. ہونا یہ چاہیے نا, عمل میں بھی تو ناد علی نظر آنی چاہیے نا. عمل میں واقعی ناد علی ہے. ناد علی کا مطلب کیا, کتنے کو ترجمہ پتہ ہے ناد علی کا؟ کتنے لوگوں کو پتہ ہے؟ میں وہ کسی خدا نہ خاصہ جسارت یا اس کے لیے نہیں کہہ رہا ہوں, سوچنے کے لیے کہہ رہا ہوں کہ ہم جس دعا کے ترجمے سے بھی واقف نہیں ہیں, ہمیں یہی نہیں پتہ کہ ہم پڑھ کے آ رہے ہوتے ہیں, لیکن ہم عقیدہ اس پہ بنانا چاہتے ہیں. بغیر سمجھے عقیدہ بن سکتا ہے؟ اس, اب دیکھیں تھوڑا سا, میں چاہتا ہوں کہ ہم تھوڑا سا اپنے آپ کو ذرا ہلائیں اور غور کریں کہ ہم عقیدے کے اعتبار سے کھڑے کہاں ہیں. ناد علی پر عقیدہ بنانا چاہتے ہیں لیکن ہمیں یہی نہیں پتا کہ ناد علی کا مطلب کیا ہے. ہو گیا. اب مرحلہ یہ ہے, اس کا معنی کیا ہوا کہ عقل میں جو چیز ہے پیدائش عقیدہ ہے, عقیدہ پیدا ہو گیا ہے, لیکن ابھی عقیدہ ظہور کے مرحلے میں نہیں آیا. کب آتا ہے؟ اس وقت آتا ہے جب تیسرا مرحلہ قلب. قلب کے بارے میں انشاءاللہ گفتگو تفصیلی, اگر اس جگہ تک ہم پہنچ گئے, خدا نے ہمیں توفیق دی, تو تب عرض کروں گا کہ قلب ہے کیا. قلب انسان کے اندر, اس کی روح کا شریف ترین حصہ قلب ہے. بہت اختصار کے ساتھ یہ سمجھ لیجئے کہ انسان کو جو اشرف المخلوقات کہا جاتا ہے وہ اسی قلب کی وجہ سے کہا جاتا ہے. جس طرح سے نفس کا کام ہے اطراف میں چیزوں کو اور مادے سے چیزوں کو ڈیٹیکٹ کرنا اور معلومات اکٹھی کرنا, عقل کا کام ہے ان معلومات سے قوانین اور عقیدوں کو پیدا کرنا, قلب کا کیا کام ہے؟ قلب کے دو اہم کام ہیں. ایک کام قلب کا یہ ہے کہ قلب واحد چیز ہے ہمارے اندر جو کہ لا محدود اور لا محدودیت کو درک کرنے کی قوت رکھتی ہے. قلب میں قلب ظرف واقع نہیں ہوتا. ظرف اس کو سمجھیے گا تھوڑا سا, کیونکہ جو چیز ظرف واقع ہو جائے وہ مظروف سے بڑی ہوتی ہے. مثلا میں اگر کرسی پر بیٹھا ہوا ہوں تو کرسی بڑی ہے نا مجھ سے, تب میں اس پر بیٹھا ہوا ہوں. ظرف بڑا ہوتا ہے. جب ہم کسی کو لامحدود کہتے ہیں تو لامحدود کی تو حد ہی نہیں ہوتی, تو جس کی حد نہیں ہوتی اس کا کوئی ظرف ہوتا بھی نہیں. لہذا قلب لامحدود اور لامحدودیت کا ظرف نہیں ہوتا, صرف ڈیٹیکٹ کرتا ہے, دریافت کرتا ہے. عقل کبھی بھی لامحدود اور لامحدودیت کو دریافت نہیں کر سکتی. لہذا ہم مجبور ہو کے کیا کرتے ہیں کہ جہاں ہم نے کسی چیز کو لامحدود کہنا ہو, انفینیٹی کہنا ہو, ہم انفینیٹی کا سائن بنا دیتے ہیں. ایک سائن بنا دیتے ہیں, آٹھ لیٹا ہوا آٹھ, یہ انفینیٹی کا سائن ہوتا ہے, یعنی لامحدودیت کا سائن ہوتا ہے. ہم جب مجبور ہوتے ہیں تو ہم یہ سائن بنا دیتے ہیں, ہم کبھی بھی اس کو درک عقل کر ہی نہیں سکتی. کیوں؟ اس لیے کہ عقل کی ان پٹ بھی محدود, جس کی ان پٹ محدود ہو اس کی آؤٹ پٹ, تو جو محدود ہو وہ لامحدود کو درک نہیں کر سکتے. واحد چیز ہمارے قلب ہمارے اندر ہے جو کہ لامحدود کو درک کر سکتا ہے. میں زیادہ تفصیل میں نہیں جاؤں گا, یہ تفصیل کبھی اور عرض کروں گا آپ کی خدمت میں, لیکن آج اس وقت آپ سے بیٹھے بیٹھے اگر سوال کروں اور آپ سے پوچھوں کہ کائنات میں لامحدود کیا چیز ہے, صرف اللہ کی ذات ہے. لامحدود صرف اللہ کی ذات ہے. تو اب آپ کو پتہ لگا کہ قلب شریف کیوں ہے, قلب کی اشرفیت کیوں ہے. اس لیے کہ قلب واحد چیز ہے جو اللہ کو درک کرنے کی صلاحیت رکھتا ہے. لہذا امیر المومنین سے کسی نے پوچھا کہ مولا آپ اندیکھے خدا کی عبادت کرتے ہیں کیا؟ کہا امیر نے, امیر نے کہا میں ایسے خدا کی عبادت نہیں کرتا جسے میں نے دیکھا نہ ہو. تو سوال کرنے والے نے پوچھا کہ آپ ان آنکھوں سے اپنے خدا کو دیکھتے ہیں؟ امام نے فرمایا میرا خدا اتنا پست نہیں ہے جو ان آنکھوں سے دکھائی دے, بلکہ میں خدا کو کس سے دیکھتا ہوں؟ قلب کی آنکھوں سے. قلب ایک الگ, یوں سمجھ لیں کہ جس طرح سے آنکھ ڈیٹیکٹر ہے, کان ڈیٹیکٹر ہے, زبان ڈیٹیکٹر ہے, اسی طرح سے قلب بھی ڈیٹیکٹر ہے. لیکن کس چیز کا ڈیٹیکٹر ہے؟ درک کرتا ہے. کس چیز کو؟ لامحدودیت کو. صرف ڈیٹیکٹ کرتا ہے, احاطہ نہیں کر سکتا, خدا کا احاطہ کوئی نہیں کر سکتا. لہذا جب وہ کہتا ہے نا کہ مومن کا قلب میرا حرم ہے, تو کس قلب کو حرم کہہ رہا ہوتا ہے؟ جو اسے ڈیٹیکٹ کر رہا ہوتا ہے, جو اس کو ڈیٹیکٹ کر رہا ہوتا ہے, جو اس تک پہنچ رہا ہوتا ہے. لہذا قلب شریف ترین جو ہمارے اندر چیز ہے وہ کیا ہے؟ قلب. اب قلب کا دوسرا کام کیا ہے؟ قلب کا دوسرا کام یہ ہے کہ جیسے ہی عقل میں بنا ہوا عقیدہ قلب میں وارد ہوتا ہے, جیسے ہی ورود پیدا کرتا ہے, اگر عقیدہ قلب میں اتر آئے, واقعاً ورود پیدا کر لے, تو جیسے ہی قلب میں اترتا ہے انسان کے وجود سے اس کا ظہور خود بخود ہوتا ہے, آٹومیٹک ہے. اب یہ کیسے آٹومیٹک ہے انشاءاللہ اگلے جلسے میں انشاءاللہ آپ کی خدمت میں عرض کروں گا. آج مجھ سے برادر نے گزارش کی ہے اور تعمیل حکم میں میں ایک چند دقیقے حضرت معصومہ سلام اللہ علیہا کی حوالے سے آپ کی خدمت میں عرض کروں, کیونکہ یہ جو ایام ابھی گزرے ہیں ان میں جیسے امام عسکری علیہ الصلاۃ والسلام کی ولادت کے ایام گزرے, اسی طرح سے حضرت معصومہ سلام اللہ علیہا کی شہادت کے ایام بھی گزرے ہیں. حضرت معصومہ کے حوالے سے میں صرف اتنا عرض کر دوں, خصوصاً اپنے بچوں کے لیے, کہ جس طرح سے جناب زینب سلام اللہ علیہا حضرت امام حسین کے ساتھ ہیں, اسی طرح سے جناب معصومہ امام رضا علیہ الصلاۃ والسلام کے ساتھ. اچھا, صرف رشتہ داری کی بات نہیں ہے, صرف بھائی سے محبت کا مسئلہ نہیں ہے, بلکہ حضرت معصومہ وہ ذات مقدسہ ہیں کہ جنہوں نے, یعنی بی بی کے معجزات میں سے یا بی بی کی کرامات میں سے یا بی بی کی فضیلتوں میں سے ایک فضیلت یہ بیان کی جاتی ہے کہ 6 سال کا سن تھا آپ کا جب خراسان سے کچھ لوگ آئے اور امام سے ملنے کے لیے, ساتویں امام سے, امام موسیٰ کاظم علیہ الصلوۃ والسلام سے ملنے کے لیے آئے, اور جب انہیں پتہ لگا کہ نہ ساتویں امام ہے نہ آٹھویں امام, دونوں سفر پہ گئے ہیں, تو وہ کچھ سوال لکھ کر لائے تھے, وہ سوال انہوں نے گھر پر چھوڑ دیے. زیارت وغیرہ کر کے جب واپس جانے لگے آئے, تو ان کو وہ لفافہ گھر کے جو غلام تھا یا نگہبان تھا اس نے دے دیا. تو انہوں نے دیکھا کہ جواب لکھے ہوئے ہیں. انہوں نے پوچھا یہ کس نے لکھے ہیں جواب؟ انہوں نے کہا کہ یہ امام کی بیٹی نے جواب دیے. اچھا, وہ جواب لے کر نکلے, ابھی مدینہ سے نکل رہے تھے تو امام داخل ہو رہے تھے, ملاقات ہو گئی, امام سے سلام کی, زیارت کی. زیارت کرنے کے بعد صرف تائید کے لیے انہوں نے امام سے کہا کہ مولا یہ آپ کی بیٹی نے جواب لکھ کے دیا, آپ صرف ہمیں بتا دیں. امام نے دیکھا اور دیکھنے کے بعد فرمایا کہ فدا ہا ابو ہا, کہ جناب سلام فاطمہ سلام اللہ علیہ کے بارے میں کہا کہ اس پر اس کا باپ قربان ہو. جب معصوم کسی ذات کے لیے کہے نا کہ معصوم, امام اپنے آپ کو کہے کہ میں اس پر قربان ہوں, تو اب آپ سوچئے کہ وہ ذات کس مقام پر ہوگی. کیونکہ امام مبالغہ نہیں کرتے, امام جو جملہ کہتے ہیں وہ محبت میں نہیں کہتے, رسم اور رواج کے تحت نہیں کہتے, بلکہ حقیقت کے عنوان سے ہوتا ہے. تو لہذا آپ نے فرمایا اور تائید بھی کی. جس وقت ان کو یہ پتہ لگا کہ جس بی بی نے یہ لکھ کے دیا ہے اس کی عمر 6 برس ہے, تب انہیں پتہ لگا کہ بی بی کی علم اور فضل کی کیفیت کیا تھی. بہت سارے کرامات, بہت سارے معجزات ہیں بی بی کے, لیکن بس آخر میں چند ایک جملے سے عرض کروں گا کہ جس وقت امام رضا علیہ الصلوۃ والسلام کو مامون نے نظر بند کیا, مرف بلایا, یہ جو ولی عہدی کا ڈرامہ ہے اس کے پیچھے بڑا اس کا دماغ ہے. تاریخ میں, اسلام کی تاریخ میں امیر شام کے بعد مکار ترین دماغ جو تاریخ میں آیا ہے وہ مامون کا تھا. اور انشاءاللہ کبھی خدا توفیق دے اور میں تاریخ میں بعض عناوین آپ کے سامنے عرض کروں تو پھر میں آپ کو تفصیل سے بتاؤں گا. اس بدبخت نے یہ جو کام کیا تھا امام کی ولی عہدی والا, اس کے ذریعے سے اس نے کربلا کے بعد جتنی بھی اہل بیت کے حقوق کے لیے اور اہل بیت کی حمایت میں تحریکیں شروع ہوئی تھیں, اس نے اپنے اس کام کے ذریعے سے ان تمام تحریکوں کو دبا دیا, تمام تحریکوں کو دبا دیا. لہٰذا اب آپ تاریخ میں جائیں تو آپ کو پتہ لگے گا کہ اس کے زمانے میں ایک مرتبہ تشیع کے اوپر اتنا شدید ڈاؤن فال آیا ہے کہ اس کے بعد سے لے کر دوبارہ شیعوں کو کوئی بڑی تحریک بنانے میں ٹائم لگا ہے. اور یہ خود باعث بنی ہے بات کہ امام زمانہ علیہ الصلوۃ والسلام کی جو غیبت ہے, السلام, امام کی غیبت ہونے کی وجوہات میں سے ایک وجہ جو تھی وہ یہ تھی کہ کوئی بڑی شیعہ تحریک ایسی بچی ہی نہیں تھی کہ جو امام کو پیچھے سپورٹ کرتی اور شاید امام کو غیبت میں جانے کی ضرورت اس طرح سے نہ پیش آتی. یعنی حتیٰ امام کے لیے مظلومیت کا وہ مقام کہ جہاں پر امام کو غیبت میں جانا پڑا ہے, یوں سمجھ لیجئے کہ اس کی اینٹ مامون نے رکھی. اب جو لامت ایک بلاخر جو بھی ہے, ایسے موقعوں پر بصیرت کا بڑا ہائی لیول چاہیے ہوتا ہے, اور جب حضرت نے یہ دیکھا کہ شیعوں میں عمومی طور پر یہ تاثر آ گیا ہے کہ اب تو حق اہل بیت کو ملنے والا ہے, تو بی بی کو یہ بات سمجھ میں آ گئی تھی کہ ان کی بے بصیرتی کتنا بڑا نقصان پہنچا سکتی ہے دین کو. لہذا آپ نے جو سفر کیا ہے, علماء کہتے ہیں گویا زینب ثانی ہیں جو کربلا بچانے کے لیے کوفہ اور شام کی طرف جا رہی ہیں. جس طرح سے آپ نے امام حسین, اگر جناب زینب سلام اللہ علیہ کو آپ کربلا میں سے مائنس کر دیں تو کربلا کی سرزمین میں ختم ہو جاتے ہیں. جناب زینب کا کارنامہ کیا ہے کہ کربلا کو کربلا کی جغرافیائی سرحدوں سے نکال کر بی بی نے پوری دنیا تک پہنچایا ہے. اسی طرح سے جناب معصومہ سلام اللہ علیہ نے حرکت کرنے کے بعد, اپنا کاروان بنانے کے بعد بی بی جہاں سے گزری ہیں وہاں پر مامون کی جو طاغوتی کیفیت تھی اسے اور امام کی مظلومیت کو لوگوں کو سمجھاتی بھی گئیں. لہذا نتیجہ کیا نکلا کہ ساوا کے مقام پر مامون کو جب اطلاع ملی کہ بی بی آ رہی ہیں اور اس طرح سے آ رہی ہیں, تو اس نے کہا کہ یہ تو ایک مرتبہ پھر یزید وقت کو اپنے زمانے کی زینب سے شکست ہو جائے گی, تو اس نے کہا انہیں پہنچنے ہی مت دو. لہذا ساوے کے مقام پر بی بی کے کاروان پر حملہ ہوا, آپ کے بھائیوں بھتیجوں کو اور بہت سارے ساتھیوں کو وہاں شہید کیا گیا, اور وہیں کسی شخص کے ذریعے سے بی بی کو زہر دلوایا گیا. اب جب بی بی پر یہ ساری مصیبتیں طاری ہوئیں تو پریشانی میں کچھ مومنین تھے جو بی بی تک پہنچے, और बीबी ने उनसे सिर्फ इतना कहा कि मैंने अपने बाबा से सुना है कि कुम हमारे शियों की एक बस्ती है, मुझे वहाँ पहुँचा दो। उन लोगों ने इंतज़ाम किया और बीबी को कुम पहुँचाया। बस दो चार जुमले कहूँगा और बात को ख़त्म करूँगा कि जिस तरह से कूफा तारीख में शियों का शहर समझा जाता है, इसी तरह से कुम भी तारीखी एतबार से शियों का शहर है। जब हज़रत मासूमा कुम पहुँची हैं तो उस ज़माने में जो कुम के बड़े आलिम दीन थे, उस ज़माने के मुहद्दिस थे, उन्होंने पूरे शहर को आमादा किया और आप बाहर निकले। शहर के बाहर जाके इस्तकबाल के लिए खड़े हुए, लोगों के हाथों में फूल थे और आपने हज़रत मासूमा की सवारी की लगाम को पकड़ना अपने लिए बायस इज़्ज़त समझा। तो आपने कहा कि मैं ये काम करूँगा। और जब बीबी आई तो फूलों से और बहुत ही शानदार इस्तकबाल जनाब मासूमा सलामुल्लाह अलैहा का किया गया। बस अज़ादारों, थोड़ा सा यहाँ पर मरहला ये है कि ये भी अपने ज़माने की ज़ैनब है। शिया शहर में आई तो लोग इस्तकबाल कर रहे थे फूलों से, और जब जनाब ज़ैनब सलामुल्लाह अलैहा कूफा में दाखिल हो रही थी तो कैफियत ये थी कि सर पर चादर नहीं थी, हाथ पसे गर्दन बंधे हुए थे, कई दिनों की भूख और प्यास थी, लेकिन कूफा वालों ने पानी तो बहुत दूर की बात है, फूल तो बहुत दूर की बात है, पत्थरों से बीबी का इस्तकबाल। अला वलअनतुल्लाह अलल क़ौमिल ज़ालिमीन वसयअलमुल्लज़ीन ज़लमू अय्यमन क़लबी यनक़लिबून। बारिल्लाह हमारी इस इबादत को अपनी बारगाह में कबूल मंजूर फरमा। बेहक़ हज़रत मासूमा सलामुल्लाह अलैहा तमाम जितने भी मोमिनीन और मोमिनात हैं और यहाँ पर जितने भी हाज़रीन हैं, इनके मरहूमीन बिलखसूस हैं, और मरहूमा शाहिदा बेगम बिनत निसार अली को इस सारे सिलसिले का सवाब ईसाल फरमा। इन तमाम मरहूमीन की मगफ़रत फरमा, शफ़ात हज़रत मासूमा सलामुल्लाह अलैहा में मशमूल फरमा। बेहक़ हज़रत मासूमा इमाम ज़माना अलैहिस्सलातु वस्सलाम के ज़हूर में तअजील फरमा। मोमिनीन को अपने हिफ्ज़ अमान में रख, परेशानियों से दूर फरमा। जितने भी बीमार हैं उनको सेहत कामला आजला इनायत फरमा। जितने भी असीर हैं उनको जल्द अज़ जल्द रिहाई इनायत फरमा। तमाम उलमा मराज इस्लाम की हिफाजत फरमा। बारिल्लाह बेहक़ हज़रत मासूमा सलामुल्लाह अलैहा हमारे तमाम जितने भी मोमिनीन हैं सबको इमाम ज़माना अलैहिस्सलाम के आवान व अंसार में शुमार होने की तौफीक इनायत फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम बिरहमतिका या अरहमर राहिमीन। एक बस सूरह फातिहा की दरख्वास्त है अपने तमाम मरहूमीन शहदाए मिल्लत जाफरी और बिलखसूस मरहूमा शाहिदा बेगम बिनत सैयद निसार अली के पढ़कर ये साल फरमा दीजिए।